الحمد لله وكفى وسلام على عباده الذين اصطفى، ما بعد. مختلف باتیں، تعلیمات اصلاحیہ کی موجود ہیں. ایک حدیث شریف پر ایک صاحب نے سوال کیا. حدیث شریف ہے، لن یشاد الدین احد الا غلبہ، یعنی دین میں کوئی آدمی زیادہ سختی نہیں کرتا ہے مگر وہ سختی اس پر غالب ہو جاتی ہے، اور گویا آدمی پھر تھک جاتا ہے، ہار جاتا ہے. اس پر فرمایا کہ مطلب یہ ہے کہ ہر امر میں فضیلت اور عظیمت پر عمل کرنا ممکن نہیں. کوئی آدمی یہ چاہے کہ بس جو سب سے زیادہ افضل ہو ہر امر میں اسی پر عمل کرے، یہ مشکل ہے. جب کوئی اس کی کوشش کرے گا ہمیشہ مغلوب رہے گا. زیادہ کاوش اور مبالغے سے حضور صلی اللہ تعالیٰ علیہ وسلم نے منع فرمایا، گویا پریشانی سے بچایا ہے، کیونکہ لوگ احاطے کی کوشش کرتے ہیں اور احاطہ ممکن نہیں، تو یہ پریشانی ہوتی کہ ہم فضیلت سے رہ گئے. تو حضور صلی اللہ تعالیٰ وسلم نے فرمایا کہ رہ گئے بلا سے رہ گئے، اور راز اس میں یہ ہے کہ یہ فضیلت ہی نہیں ہے. یعنی جو ممکن الحصول نہ ہو اس میں فضیلت کہاں. تو بس اصل بات یہ ہے کہ آدمی فضیلت اور عظیمت والی باتوں کو بھی دیکھے، اس پر عمل کرے، لیکن ہمیشہ ہر بات میں عظیمت ہی پر عمل کرنے کی کوشش کرے تو کبھی نہ کبھی تھک ہار کر بیٹھ جائے گا. کبھی سہولت پر بھی عمل کر لے، جیسے اللہ نے سہولت دی کہ بھائی ایک آدمی سفر میں ہے رمضان کے مہینے میں، تو اب روزہ رکھنا نہ رکھنا دونوں کی اجازت ہے. تب آدمی ہمیشہ یہ پابندی نہیں، روزہ رکھنا ہی رکھنا ہے، چاہے سفر ہو چاہے بیماری ہو. تو کسی نہ کسی موقع پر وہ عاجز ہو جائے گا. جب اللہ نے رخصت دی ہے تب رخصت پر عمل بھی کرنا چاہیے. اسی لیے حدیث شریف میں آتا ہے کہ اللہ تعالیٰ کو رخصتوں پر بھی عمل کرنا ایسا ہی پسند ہے جیسے عظیمت پر عمل کرنا. ان اللہ یحب ان تؤتى رخصه کما یحب ان یؤتى عزائمه. یہ سہولت ہے، انسان ہر وقت ایک ہی حالت پر نہیں ہوتا. کبھی صحت ہوتی ہے، تندرستی ہوتی ہے، نشاط بھی ہوتا ہے تو عمل کر لیتا ہے، اور کبھی سستی غالب ہوتی ہے یا تھکن ہو جاتی ہے. مثلاً نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ہمیشہ تہجد کھڑے ہو کر پڑھی، مگر آخری عمر میں جب ضعف ہوا تو بیٹھ کر بھی پڑھی ہے. اسی طریقے پر روایات میں آتا ہے کہ ایسا بھی کیا کہ کچھ کھڑے ہو کر پڑھا پھر بیٹھ گئے اور بیٹھ کر ادا فرمائی، یا شروع میں بیٹھ کر پڑھی اور چونکہ لمبی قرات ہوتی تھی تو جب کافی مقدار بیٹھ کر پڑھ چکے پھر کھڑے ہو گئے. اب یہ سب نفلوں میں سہولت ہے. جب ایک آدمی یہ کہہ رہا ہے کہ نہیں مجھے تو ہمیشہ کھڑے ہو کر ہی پڑھنا ہے، میں جوان آدمی ہوں، تو جوان بھی کبھی بوڑھا ہوتا ہے، کبھی جوان کو بھی چھینکیں آتی ہیں، بہت بری طرح چھینکیں آتی ہیں. تو یہ تو نہیں کہ ہر وقت ایک ہی حالت پر رہے آدمی، کبھی کچھ کبھی کچھ. اب ایک آدمی ہے سفر سے آیا، تھکا ہوا ہے، بے شک نوافل سنن کھڑے ہو کر پڑھنی ہے، لیکن اب اس وقت کھڑے ہو کر پڑھے گا تو اس پر کافی بوجھ آئے گا، تھکن. تو بھائی سہولت دی ہے، اس وقت آپ بیٹھ کر پڑھ لو. اب ایسا بھی نہیں کہ ہمیشہ بیٹھ کر ہی پڑھے، جوان ہٹا کٹا اور پھر بھی بیٹھ کر پڑھے، یہ بھی نہیں اجازت ہے. खड़े होकर पढ़ना चाहिए। तो कभी तबीयत की रियायत में कुछ अपना मामला हल्का कर ले तो इसमें गुंजाइश इजाद है। मसलन तहज्जुद की रकात 12 रकात तक है, एक आदमी हमेशा पढ़ता है 12 रकात, अल्लाह ने तौफीक दिए बहुत अच्छी बात है। लेकिन कभी कुछ देर से आँख खुली, इतना वक्त नहीं है, अब ज़बरदस्ती जल्दी कर रहा है, इन्होंने 12 ही पढ़नी है, तो भाई हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने 12 भी पढ़ी हैं, यानी 13 कुल वितर मिलाकर, और 10 भी पढ़ी हैं, 8 भी पढ़ी हैं, 6 भी पढ़ी हैं। तो कभी ऐसा इत्तेफाक हो कि वक्त कम है तो आदमी कुछ कम कर ले। ये रुख्सत पर अमल करने का मतलब सुनन और नवाफिल में है। तबीयत की थोड़ी रियायत भी कर लेनी चाहिए, और यूँ आदमी कोशिश करता रहे जितना भी अल्लाह ताला तौफीक दे। बाल ये थोड़ी सी वजाहत मैंने भी कर दी, मज़ीद एक साहब ने जो तालिबे इल्म थे, इम्तिहान का वक्त था, तो कहा गया इम्तिहान में कामयाबी के लिए कोई वजीफ़ा बताइए या तावीज़। तो उस पर तहरीर फरमाया कि रोज़ाना या अलीमो 150 बार फज्र की नमाज के बाद पढ़ लिया करो। या अलीमो, अलीम अल्लाह ताला की सिफ़त है, ये बहुत जानने वाले। तो अल्लाह ताला की इस सिफ़त का गोया वास्ता देकर और इससे दुआ करके आदमी इम्तिहान देगा, इंशाअल्लाह कामयाबी होगी। ये मज़मून मलफूजात में जगह जगह आया है। कभी हाफ़ज़े की कमज़ोरी के लिए पूछा वजीफ़ा, तब भी यही बताया है, या अलीमो रोज़ाना 150 मरतबा तालिबे इल्मों के लिए, चाहे दीनी तालीम हो या दुनियावी तालीम हो, रोज़ाना ही पढ़ लेना मुफीद है, और ख़ास तौर पर इम्तिहान है या किसी वक्त याद करना है और याद नहीं हो रहा है, तो आदमी सुबह सुबह फजर के बाद पहले ये पढ़े, या अलीम हो या अलीम हो या अलीम हो 150 मरतबा, और उसके बाद फिर आदमी याद करना शुरू करे, अल्लाह ताला की मदद शामिल हाल होगी। एक साहब ने लिखा कि मामूलात अलत तवातुर, यानी हमेशा पाबंदी से हस्बे दिलखा, जैसी तबीयत चाहती है, पूरे तौर पर अदा नहीं होते। मामूलात से मुराद औराद व वज़ाइफ, जो आदमी करता है, कभी तिलावत है, कभी तस्बीहात हैं, कभी नवाफिल हैं, तो फरमाया जैसी पाबंदी होनी चाहिए वैसी पाबंदी नहीं होती। वक्त पर हमेशा अदा हो ऐसा नहीं होता है, सख्त परेशानी और नदामत होती है। जवाब में तहरीर फरमाया कि ये परेशानी और नदामत भी नफ़ा में मामूलात से कम नहीं है। कितनी तसल्ली दे दी भाई, कभी इंसान मामूल को पूरा ना कर सके, लेकिन इस पर जो परेशानी हुई है और जो अफसोस हो रहा है, पछता रहा है आदमी का, हाय आज मामूल क्यों पूरा नहीं हुआ, तो ये भी मामूल ही का एक गोया असर है और मामूल ही से करीब है। ये हजरात अकाबिर मशाइख इस तरह की बातें इसलिए बयान फरमाते हैं कि कभी कभी इंसान जब अमल करने पर आता है और पाबंदी करता है, और फिर इस तरह कभी नागा हो गया, कभी छूट गया, कभी कुछ सुस्ती आ गई, तो इंसान पर एकदम से उल्टा असर आता है। शैतान ये चक्कर दिलाता है कि अरे तुझसे तो कुछ नहीं होता, खामखा तू कर रहा है, ये ख्याल दिलाता है, तो फिर आदमी छोड़ देता है। तो उस पर तसल्ली दी जाती है कि नहीं ठीक है, किसी जगह ये पढ़ा कि हज़रत मामूल पर पाबंदी नहीं हो रही, हो रहा है फिर छूट जाता है, फिर हो रहा है फिर छूट जाता है, फिर हो रहा है फिर छूट जाता है, तो इलाज बताएं। फरमाया ये भी एक पाबंदी है। जवाब दिया ये भी एक पाबंदी, मतलब तसल्ली दे दी कि आदमी कुछ तो कर रहा है, अब आगे ये नहीं हो रहा नहीं हो रहा करके छोड़ दिया कि अब करना ही नहीं है, ये नहीं करता रहे। यकीनन नफ्स शैतान लगे हुए पीछे आदमी को कुछ न कुछ बहकाते हैं कि अरे भाई नहीं होता छोड़ो, दो मरतबा किया पांच मरतबा किया अब नहीं होता, ये नहीं करता रहे, छूट गया फिर करना शुरू कर दे, फिर छूट गया फिर करना शुरू कर दे, जितनी मरतबा छूटे उतनी मरतबा कर ले, हिसाब बराबर हो जाएगा। ये नहीं कि जब छूट गया तो अब छोड़ दिया जाओ अब नहीं करना, तो फिर तो छूटने ही में आप चले गए, ख़त्म हो गया। तो अल्लाह तौफीक दे, बेशक जिन लोगों को मुदावमत हमेशगी हासिल है बाबरकत लोग हैं। बहुत से अकाबिर मशाइख के हालात में 20 साल से तहज्जुद की नमाज़ फौत नहीं हुई, किसी के 30 साल से, किसी को तकबीर उला फौत नहीं हुई, यह सभी आता है। इतना ज़माना है 10 साल 20 साल 25 साल लोग तकबीर उला के साथ नमाज पढ़ते हैं, एक भी नमाज बीच में छूटती नहीं है। उसका ये मतलब नहीं कि अगर फिर कभी छूट जाए तो आदमी छोड़ ही दे, भाई छूट गया छूट गया। कभी इसमें भी नफ्स का दखल हो जाता है, आदमी के दिल में ख्याल पैदा हो जाता है ओह देखो मैं कितना पाबंद हूँ, इतने साल से पाबंदी कर रहा हूँ, तो ये ख्याल आना ये भी बुरा है। तो कभी अल्लाह ताला इस ख्याल को तोड़ते हैं, इंसान में तवाज़ो पैदा करते हैं। इंसान क्या है, अगर दाऊद अलैहिस्सलाम ने पूरी रात के नहीं पूरे 24 घंटे के अवकात मुकर्रर कर रखे थे, उसमें एक तिहाई वक्त जो है वो सिर्फ इबादत के लिए रखा था, उसमें किसी से कोई ताल्लुक नहीं, किसी से मिलना नहीं, और एक तिहाई लोगों के मामलात हल करने के लिए, जो कि नबी भी थे बादशाह भी थे, हमेशा होता रहा हमेशा पाबंद रहे। क़ुरान करीम में वाक़िया है मौजूद कि जो खालिस इबादत का वक्त था उसमें दीवार फान कर आ गए दो आदमी, कहने हमारा झगड़ा हो रहा है ज़रा हमारा फैसला कर रहा है भाई ये कौन सा वक्त आने का, और दरवाजे से भी नहीं कूद कर। इस तसव्वुरुल मेहराब इस दखलू अला दाऊद फफज़िया मिन, देख डर गए कि क्या मुसीबत आई, भाई दरवाजे से कोई आया तो भाई आदमी इत्मीनान से रहता है ये कौन आ गया, इन आप डरिए नहीं हमारा एक मसला है केस है ज़रा आप उसको हल कर दीजिए। तो ज़ाहिर बात तबीयत पर कितना नागवार गुजरा होगा कि मेरी इबादत का वक्त इताअत इसमें गुजराए, मगर अल्लाह ताला ने फिर तंबीह फरमाई, तुम जो ये कहते थे ये सोते पे मेरा मामूल है मेरा ये वक्त है, तुम्हारा कुछ भी मामूल नहीं, अल्लाह ताला जब चाहे उस मामूल को ख़त्म कर सकते। तो कभी कभी इंसान में किब्र पैदा ना हो, एजाब पैदा ना हो, तो कोई इंसान कितना ही बड़ा मामूल करता हो उसको भी कभी तोड़वा देते हैं किसी शर से रोकने के लिए, मगर उस मामूल के छूटने से इंसान छोड़ न दे, फिर भी करते रहना है। अल्लाह ताला हम सबको तौफीक अता फरमाए, हैं हम इंसान कमज़ोर, कभी करते हैं कभी छूट जाता है, कभी करते हैं कभी छूट जाता है। जब एक आदमी पाबंदी कर रहा है वह रोज़ाना एक पारा पढ़ूँगा बहुत अच्छी बात है, कभी छूट भी गया पारा, तब छूटने का मतलब ये नहीं कि भाई अब नहीं होती पाबंदी छोड़ो, छोड़ना नहीं फिर कर लो फिर शुरू कर दो, भाई जिस तरह करते थे उस तरह करना है। तो ये बड़ी तसल्ली है, इसमें मशाइख अकाबिर हमेशा इस बात पर तवज्जो दिलाते हैं, कहते हैं भाई जिस तरह भी हो काम करते रहो, नफ्स के इस बहाने से कि भाई अब पाबंदी नहीं हो रही लिहाजा छोड़ दें इसलिए ना छोड़ो, फिर दोबारा पाबंदी शुरू कर दो, फिर छूट जाए फिर पाबंदी शुरू कर दो। फरमाया कसावत यह है कि गुनाह से नफरत ना हो اور طاعت سے رغبت نہ ہو. جیسے قرآن کریم میں دل سخت, ایسے لوگوں کے دل سخت ہو جاتے ہیں, تو دل کی سختی کی نشانی کیا ہے؟ فرمایا انسان کو گناہ سے نفرت نہ رہے, گناہ کر رہا ہے اور خیال بھی نہیں پیدا ہوتا ہے کہ میں کوئی گناہ کر رہا ہوں, کوئی نفرت نہیں رہی کیے جا رہا ہے, اور کسی نیک کام کرنے کی رغبت نہیں ہوتی, شوق نہیں ہوتا, اس کا نام ہے قساوت. اللہ اس قساوت سے ہم سب کی حفاظت فرمائے. دل جب سخت ہو جاتا ہے پھر عمل کی توفیق ختم ہو جاتی ہے. قرآن کریم میں کفار کی یہ صفت بیان کی, ولیکن قست قلوبهم فزین لهم الشیطان ما کانوا یعملون. قساوت, دل کا سخت ہو جانا, کوئی نیک کام اچھا نہیں لگتا اور کوئی برا کام برا نہیں لگتا ہو تو سمجھو کہ دل میں سختی ہے, قساوت پیدا ہو گئی, اس کے علاج کی فکر کرنی چاہیے. علاج کی فکر کہ اللہ والوں سے ملے, علماء سے ملے, پوچھے کہ میری کیفیت یہ ہے قلب کی, آپ کو علاج بتائیں, کوئی طریقہ بتائیں. آہستہ آہستہ بھی انشاءاللہ فرق پیدا ہوتا ہے. اور ایک مضمون فرمایا کہ حفظ صحت کی مصلحت کسی مستحب کی تحصیل سے مقدم ہے. اپنی صحت کی حفاظت کرنا مستحب پر عمل کرنے سے افضل اور مقدم ہے. مثلاً صبح کو ہوا خوری کے لیے جنگل جانا, ہوا خوری یعنی واک کرتے ہیں نا, ہوا صبح کی ہوا, حضرت حکیم صاحب رحمۃ اللہ علیہ فرماتے تھے صبح کی ہوا لاکھ روپے کی دوا. اور ہم لوگ اسی میں کمزور ہیں, سست ہیں, صبح سونے کو چاہیے. حضرت حکیم اختر صاحب رحمۃ اللہ علیہ پابندی سے فجر کی نماز کے بعد جاتے تھے باغات میں, کھیت میں چلتے تھے آدھا گھنٹہ گھنٹہ, اور اسی میں پھر وعظ اور نصیحت کی باتیں بھی ہوا کرتی تھی. چلتے چلتے رک گئے, بھائی ایک بات دل میں آ گئی, سنو, ہم وہیں کھڑے کھڑے سنا رہے ہیں. پھر تھوڑی دیر چلے, پھر کوئی بات ذہن میں آ گئی, اور پھر شروع کر دی, پھر بیٹھ گئے, بیٹھ کر سنانے لگے. تو اس طرح خاص انداز تھا, مزاج تھا. لیکن صبح کے وقت تفریح کے لیے جانا, ہوا کھانا صبح کی بہت لازم تھا حضرت کے یہاں, اور اکابر کے یہاں بھی ہے. حضرت حکیم الامت تھانوی رحمۃ اللہ علیہ بھی روزانہ صبح فجر کی نماز کے بعد 2 میل 3 میل پیدل چلتے تھے, اور اس میں جو کہ حافظ قرآن بھی تھے, قرآن کریم بھی تلاوت بھی کرتے تھے. ایک پارہ دو پارہ جو پڑھنا ہوتا وہ تلاوت بھی ہو جاتی چلتے چلتے, اور چلنا بھی ہو جاتا. اس طرح دونوں عمل کو جمع کرتے تھے ہمارا اکابر. تو فرمایا صبح کو ہوا خوری کے لیے جنگل کی طرف جانا, مسجد میں اشراق کی نماز کے لیے طلوع آفتاب تک بیٹھے رہنے سے افضل ہے. یہ بھی ایک فضیلت ہے, کوئی انکار نہیں ہے کہ بھائی فجر کی نماز پڑھ کر آپ اشراق تک بیٹھیں اور اس میں عبادت کریں, اوراد و اذکار کریں. اب اگر اشراق کے بعد آپ تفریح کے لیے جاتے ہیں تو کوئی اشکال نہیں, دونوں کو جمع کریں. اشراق تک بیٹھیں اور اشراق کے بعد پھر آپ آدھا گھنٹہ تفریح کر لیں, دونوں باتیں جمع ہو گئے. اس وقت بھی ہوا ٹھنڈی ہوتی ہے, لیکن ایک آدمی کے پاس آدھا گھنٹہ ہے, پون گھنٹہ کل ہے, اب یا اشراق تک بیٹھا رہے مسجد میں یا واک کر لے, تو بتاؤ بھائی کس کو آپ فضیلت دو گے؟ ہیں, اب آدمی کو شوق ہو عمل کا, کہہ گئے بھائی مسجد میں بیٹھنا ثواب کا عمل ہے, یہی کام کرنا چاہیے. یعنی مزاج یہ ہے انسان, یہ کوئی گویا ذہن میں آتا ہے, آدمی کو شوق ہوتا ہے, تو جب شوق ہوتا ہے تو آدمی کہتا ہے نہیں نہیں مسجد میں بیٹھے رہیں گے, اوراد وظائف پورے کر لیں گے. تو کہتے ہیں نہیں, اس کے بجائے یہ بہتر ہے کہ آپ تفریح کر لیں, واک کر لیں, تاکہ صحت باقی رہے گی. صحت باقی رہے گی, سب کچھ باقی رہے گا. और सेहत ख़राब हो गई तो बस फिर के कितने दिन आप करेंगे सुराख तक अमल, बीमार हो जाएंगे, पड़ जाएंगे बिस्तर पर। तो हिफ्ज़े सेहत, अपनी सेहत की हिफाजत के लिए किसी मुस्तहब पर उसको मुकद्दम करना चाहिए। सुबह को जंगल की तरफ जाना यानी हवा खाने के लिए, मस्जिद में इशराक की नमाज के लिए तुलू या आफ्ताब तक बैठे रहने से अफजल है। खैर, ये हजरात अकाबिर की तालीमात हैं। अल्लाह ताला हम सब को दीन की बातों पर अमल की तौफीक अता फरमाए। खाने की सुन्नतें, सोने की सुन्नतें पहले बयान की थी परसों की मजलिस में, यहाँ दो चार सुन्नतें खाने के लिए। फरमाया, जब खाना खाओ तो पहले अच्छी तरह हाथ धो लो। हाथ धोने में दोनों हाथ का धोना, खाना अगरचे आदमी एक हाथ से खाता है, बाएं हाथ से नहीं खाता है, लेकिन सुन्नत ये है कि दोनों हाथ धोए और दोनों हाथ पहुँचों तक धोना, यानी पूरा हाथ धोना। सिर्फ उंगलियां धोना काफ़ी नहीं है, पूरा हाथ धोए। और लिखा है कि इसकी वजह से रिस्क में बरकत होती है, पूरे हाथ धोकर खाने से रिस्क में बरकत होती है। तो पहले अच्छी तरह हाथ धो लो। खाना शुरू करने से पहले बिस्मिल्लाह व बरकतिल्लाह पढ़ो। पहले ज़माने में जो किताबें छपती थी उसमें वाला बरकतिल्लाह है, वाला आला का लफ्ज़ भी है, और बाद रिवायात में आला का लफ्ज़ नहीं है। तो बाल बिस्मिल्लाह ही व बरकतिल्लाह, अल्लाह के नाम से और अल्लाह की बरकत से, और लफ्ज़ आला ही पढ़ोगे तो चल जाएगा, वाला बरकतिल्लाह। दो सुन्नत हो गई। दस्तरखान बिछाओ, दस्तरखान बिछा कर खाओ, टेक लगा कर न खाओ। हदीस पाक में है कि जो शख्स प्याला या प्लेट का सालन खूब साफ कर ले तो वो उसके लिए दुआए मगफिरत करता है, उसकी बख्शिश की दुआ मांगता है। सुबहानअल्लाह, देखो दुआ भी मिल जाएगी और सुन्नत भी अदा हो जाएगी। बर्तन ये दुआ देता है, अल्लाहुम्म आतिखु मिनन नार कबा आतख्तनी मिनश शैतान। अल्लाह इस शख्स को जहन्नम से इस तरह ऐसे आज़ाद कर दीजिए जैसे इसने मुझे शैतान से आज़ाद किया। ये मज़मून भी है कि जब प्लेट में खाना छोड़ देता है, चाहे वो थोड़ी मकदारी हो, तो फिर शैतान उसको चाटना शुरू कर देता है। तो हमको तो नहीं एहसास होता है, अहादीस बताती हैं कि अल्लाह ताला ने हर एक को शऊर दिया है। तो बर्तन भी ये महसूस करता है कि अब मेरे हाथ से अब इंसान के हाथ से शैतान के हाथ में जा रहा है प्याला या बर्तन, तो उसको साफ़ करना चाहिए, पूरी सुन्नत अदा करनी चाहिए। क्योंकि बर्तन में बचा हुआ खाना शैतान खाता है। एक बात, अब तो खैर वो बात रही नहीं, फरमाया बर्तन कौन सा हो, अपने सामने वाला बर्तन हो। मेज़बान जो बड़ा बर्तन लाता है जिसमें सबके लिए खाना होता है, उसको साफ करना सुनना। अब तो ख़त्म है, वो बड़े बड़े खांचे होते थे और चार आदमी छः आदमी एक साथ बैठकर खाते थे, तो जाहिर बात है उसको साफ करने जाएगा तो आदमी बीमार हो जाएगा। उसको साफ करना सुन्नत नहीं है। ये भी सुनिए, ये नहीं कि आप मरकज़ पर हमला कर दें यानी बड़े बर्तन ही को साफ कर दें। बाद लोग ये समझते हैं कि प्लेट के हुक्म में वो बड़ा बर्तन भी दाखिल है और उसमें जो दो चार बोटियाँ बची हैं वो भी साफ़ कर गए। अब घर वाले इंतज़ार में हैं कि शायद कुछ बच कर आए तो हम भी खा लें, मगर मेहमान ने तो सुन्नत समझ कर उसे भी साफ़ कर दिया। अच्छा, बाकी अब पता नहीं हम लोगों को क्या सिखा दिया है कि हम लोग अपने अलग अलग प्लेट, अब भी माशाल्लाह गुजरात में सबसे ज़्यादा बनिस्बत और सूबों के एक साथ बैठकर खाने का रिवाज था और बड़े बड़े खांचे हुआ करते थे। लेकिन अब धीमे धीमे सबकी अपनी अपनी प्लेट अलग अलग होने लग गई। लेकिन अब भी मैं जाता हूँ पट्टन, जो जो असलन अरब है हिंदू अहमदाबाद से आगे, तो वहाँ माशाल्लाह आज भी वही दस्तूर है। इसी तरह सूरत में जो वो हजरात है जिनका ताल्लुक उन्हीं लोगों से है, वहाँ आज भी वही खांचे चलते हैं। छः छः आदमी, आठ आठ आदमी एक साथ बैठकर खाते हैं, इतना बड़ा खांचा होता है। अच्छा, घर से जो खाना आता है वो पूरा एक साथ आता है, यानी वो गया घर वाले सारा खाना आगे भेज देते हैं मर्दों के लिए, मेहमानों के लिए, और फिर जब वो खाना बचकर जाता है तो घर की मस्तूरात भी खाती है। अब तो हमको अच्छा ही नहीं लगता है भाई, किसी के आगे का खाया हुआ हम क्यों खाएं, गोया नफरत पैदा हो। कोरोना तो नाश मार के रख दिया, सारा जनाजा निकाल दिया। थोड़ा बहुत एक आदमी दूसरे का बचा हुआ खा लेता था तो ऐसी नफरत पैदा कर दी है कि बस अब इसको हाथ भी नहीं लगाएंगे वरना मुझे बीमारी हो जाएगी। अल्लाह बचाए। बरकत तो इसी में हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के वाकयात में ही आता है कि सुबह की नमाज के बाद जब फारिग हो जाते तो अमूमन वही वक्त खाने का होता है, तो बहुत सी मरतबा अंसार तबाक लेकर आए, तबाक बड़ा खांचा या बड़ा बाउल, उसमें खाना होता है, सरीद बना हुआ होता है, और सब मिलकर जितने सहाबा होते हैं अस्हाब सुफ़ा वो बैठ जाते हैं, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम तशरीफ़ फरमा होते हैं, या इसी तरह और मौक़ों पर खाना खाया गया है तो ये साथ खाया जाता था एक ही प्याले में एक ही खांचे में। अल्लाह करे वो सुन्नत ज़िंदा हो जाए। जो पले सुन्नत ये है कि जो प्लेट आपके सामने है उसको चाट कर ऐसा साफ कर दो जैसे धुली हुई हो, अल्लाह के रिज़्क का और सरकारी नेमत का एक ज़र्रा भी उसमें न रहने पाए। ऐसी उंगलियों में जो सालन लगा है उसको भी चाट लो, ये भी हदीस शरीफ का मज़मून है। पता नहीं बरकत किस ज़र्रे में हो, और जिस डिश में सालन या पुलाव बिरयानी रखी हो उसको बीच में से मत निकालो। हदीस में आता है खाने के बीच में बरकत होती है, लिहाजा किनारों से सालन या चावल वगैरह निकाल कर अपनी प्लेटों में डालो, बीच में बरकत को कायम रहने दो। बड़े बर्तन में खाना आया तो बीच में से ना निकालो बल्कि किनारे किनारे से निकालो, तो फिर बीच वाला बाद में आ ही जाएगा, बरकत को सबसे आखिर में निकालो। नमाज की शर्तें बयान हुई थी, सातवीं शर्त नियत करना, ये हो गया था, हाँ ये बाकी था। नियत का मतलब क्या है? दिल में नमाज पढ़ने का इरादा करना। फ़राइज़ की नियत में फ़र्ज़ नमाज की तायीन ज़रूरी है। बस इतना है कि भाई कौन सी नमाज पढ़ रहा हूँ, चार रकात का लफ्ज़ कहने की ज़रूरत नहीं है, लेकिन कम से कम ये जहन में रहे कि मैं ज़ोहर पढ़ रहा हूँ। अब ज़ोहर असर बिल्कुल एक तरह है, कोई फ़र्क नहीं उनमें, जैसी ज़ोहर ऐसी असर। अब आदमी आकर खड़ा अल्लाह अकबर, उसके जहन में ये नहीं रहा कि मैं क्या पढ़ रहा हूँ, कौन सी नमाज़ पढ़ रहा हूँ, ज़ोहर है या असर, तो कम से कम उस वक्त जहन में ये ध्यान हो कि मैं ज़ोहर पढ़ रहा हूँ, नियत हो गई। ये ध्यान हो कि मैं असर पढ़ रहा हूँ, नियत हो गई। बस इतनी नियत काफ़ी है, न ये कहने की ज़रूरत है कि चार रकात पढ़ रहा हूँ, न लफ्ज़ फ़र्ज़ कहने की ज़रूरत है, न ये कहने की ज़रूरत है कि इमाम के पीछे पढ़ रहा हूँ। भाई आप इमाम के पीछे ही तो पढ़ रहे हो, और कहाँ पढ़ रहे, शैतान के पीछे तो ही पढ़ रहे हैं। अब बेचारे आवाम ने जो बचपन में पढ़ा होता है तो उसको वो रटा हुआ, इतना रटाया गया कि वो बूढ़े होने तक भी चलते रहते हैं, और जब तक उनकी नीयत पूरी नहीं होती और तमाम अल्फाज अदा नहीं हो जाए उस वक्त वो हाथ वैसे ही खड़े रखते, तो ये नहीं है। कितना आसान कर दिया, अब तरावी के हर दो रकात पर पूरी नीयत करवाई जाएगी, भाई नीयत करता हूँ मैं दो रकात तरावी सुन्नत पीछे इमाम के, तो इतने तो रुकू हो जाएगा। अब आप खड़े हैं माशाल्लाह तरावी के नमाज के लिए आए हैं, आपके दिल में नीयत भाई तरावी तो तरावी बस काफ़ी है, एक ही मरतबा नीयत कि भाई 20 रकात पढ़नी है बस हो गई नीयत, अब बस अल्लाह अकबर कह नमाज में शुरू, अल्लाह अकबर कह नमाज में शुरू हो गए। तो नीयत का मसला ज़रूरी भी है, लेकिन नीयत का मसला आसान भी है, जिसको बाद आवाम ने बहुत मुश्किल बना रखा है। अब भी देखा गया बहुत सी मरतबा बेचारे आवाम जो है बड़ी उम्र के, वो जब तक तमाम अल्फाज को न बोल लें जो बचपन में सिखाए गए उस वक्त तक उसको समझते नहीं कि नीयत पूरी हुई। तो अब अल्हम्दुलिल्लाह लोगों का जहन बनता जा रहा है, लोग समझ रहे, पहले ज़माने तो बहुत ज़्यादा था इसका सिलसिला, अब आहिस्ता आहिस्ता समझ हो रही है। बस सिर्फ इतना ख्याल दिल में आ जाए कि जहर या असर या मगरिब, बस इतना काफ़ी है। फर्ज नमाज जहर की नमाज़ पढ़ रहा हूँ दिल में नहीं है नीयत तो जहर पढ़ रहा हूँ, फ़र्ज़ की तायीन के बग़ैर मुतलक नमाज़ पढ़ने की नीयत से फ़र्ज़ नमाज सही नहीं होगी। बल जहर का लफ्ज़ इसी के माने में है। आजकल इसमें कोताही ये पाई जाती है कि बार दफ़ा जल्दी में आकर आदमी खड़ा हो जाता है, ये ख्याल भी नहीं होता कि कौन सी नमाज़ पढ़ रहा है। अच्छा, विंटर में अक्सर ये शक हो जाता है, पता नहीं चलता है कि जोहर है या असर इतनी जल्दी जल्दी आती है कि बाद में तो बेख्याली में आदमी कुछ का कुछ सोच लेता है। एक मसला, नियत का तकबीर तहरीमा के साथ होना ज़रूरी है, आदमी अल्लाह अकबर कहने से पहले दिल में इरादा कर ले बस, वरना नियत बाद में अल्लाह अकबर आके कह दिया और अभी नियत नहीं की, यानी इरादा कुछ है ही नहीं, आके खड़ा हो गया अल्लाह अकबर, तो नियत मौखर नहीं होनी चाहिए, नियत अल्लाह अकबर कहने से पहले होनी चाहिए। इतनी बात काफ़ी है, पढ़ लो भाई थोड़ा सा।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। जन्नती बगैर बताए अपने मकानात पहचान लेंगे। पहले आपने पढ़ा कि जन्नत में पहुंचने के बाद हर शख्स बगैर किसी के बताए हुए ही अपने अपने घरों में पहुंचता चला जाएगा। यहाँ मुनासिब मालूम होता है कि कुरान और हदीस की रोशनी में इसकी भी थोड़ी तफसील अर्ज़ कर दी जाए, ताकि किसी के दिल में यह खलजान पैदा न हो कि भला ये किस तरह मुमकिन है कि जन्नती पहली मरतबा जन्नत में जाए और करोड़ों करोड़ महलात के बीच बगैर किसी के बताए अपने महल में पहुंच जाए। आइए ज़रा देख लें कि क्या कुरान और हदीस में इसकी कोई वजाहत मिलती है। तो लीजिए सुनिए, कुरान करीम में हक तआला शानों का इरशाद है, वल्लज़ीन कुतिलू फी सबीलिल्लाह फलन युदिल्ला अमालहुम सयहदीहिम वयुस्लिहु बालहुम وَيُدْخِلُهُمُ الْجَنَّةَ عَرَّفَهَا لَهُمْ। तर्जमा, और जो लोग मारे गए अल्लाह के रास्ते में तो न जाय करेगा वो उनके काम, उनको राह देगा और संवारेगा उनका हाल और दाखिल करेगा उनको बहिश्त में जो मालूम करा दी है उनको, यानी जिस जन्नत का हाल उनको अंबियाए किराम अलैहिस्सलाम की ज़बानी और अपने वजदान सही से मालूम हो चुका था उसमें दाखिल किए जाएंगे। और वहाँ पहुँच कर हर जन्नती अपने ठिकाने को खुद पहचान लेगा, उसके दिल की कशिश उधर ही होगी जहाँ उसको रहना है। हज़रत इब्ने अब्बास रज़ी अल्लाह अन्हु अर्रफ़हा लहुम का तर्जमा तय्यबहा लकुम किया है, अर्फुन बेमाना खुशबू लिया है। जज्जाज नहवी ने हज़रत इब्ने अब्बास रज़ी अल्लाह अन्हुमा के इसी कौल को अपनाते हुए तर्जमा यह किया है कि जन्नत उनके लिए खुशबुओं से इस तरह महका दी जाएगी कि हर शख्स अपनी जन्नत को पहचान लेगा। एक रिवायत में हज़रत इब्न अब्बास रज़ी अल्लाह अन्हुमा के ख़ास शागिर्द हज़रत मुजाहिद रहमतुल्लाह से मरवी है कि उनके दिलों में खुद ब खुद जन्नत में मिलने वाले मकानात اور اس میں ملنے والی نعمتوں حور و قصور کی ایسی واقفیت ڈال دی جائے گی کہ جیسے وہ ہمیشہ سے انہی میں رہتے اور ان سے مانوس تھے. اگر ایسا نہ ہوتا تو جنت میں اپنا مقام تلاش کرنے, وہاں کی چیزوں سے مناسبت و تعلق قائم کرنے میں وقت لگتا, اور ایک نیا عالم ہونے کی وجہ سے ایک مدت تک جنت میں اجنبیت کے احساس سے قلب مطمئن نہیں ہوتا. ایک روایت میں حضرت مقاتل ابن حیان سے مروی ہے کہ ہم تک حضور اقدس صلی اللہ علیہ وسلم کی یہ روایت پہنچی ہے کہ جو فرشتے دنیا میں انسان کے عمل کی نگرانی کرتا ہے وہ جنت میں آگے آگے چلے گا اور جنتی اس کے پیچھے پیچھے چلتا رہے گا, یہاں تک کہ ہر جنتی کو وہ فرشتہ اپنے اپنے مکان پر پہنچا کر اللہ کی دی ہوئی وہاں کی تمام چیزوں اور بیویوں کا تعارف کرا کے واپس چلے جائیں گے, اور جنتی اپنے اپنے محلوں میں پہنچ کر وہاں کی نعمتوں اور بیویوں کے ساتھ زندگی کا لطف اٹھاتے رہیں گے. اللہم اجعلنا منہم. ایک حدیث میں حضرت ابو ہریرہ رضی اللہ عنہ سے مروی ہے, حضور اقدس صلی اللہ علیہ وسلم نے فرمایا کہ اس ذات کی قسم جس نے مجھے دین حق دے کر بھیجا ہے, تم لوگ جس طرح دنیا میں اپنی بیویوں اور گھروں سے واقف ہو اس سے بھی زیادہ جنتی اپنے جنت کے مکانات اور بیویوں سے واقف ہوں گے کہ جنت میں پہنچتے ہی ان سے مانوس ہو جائیں گے. شفاعت سے متعلق ایک طویل حدیث میں حضرت ابو سعید خدری رضی اللہ عنہ سے حضور اقدس صلی اللہ علیہ وسلم کا یہ ارشاد مروی ہے, فوالذی نفس محمد بیده لأحدهم اهدى بمنزله في الجنة منه بمنزله كان له في الدنيا, رواه البخاری. اس ذات کی قسم جس کے دست قدرت میں محمد صلی اللہ علیہ وسلم کی جان ہے, جنتی اپنے جنت والے مکان کو دنیا والے مکان سے بھی زیادہ پہچان لے گا, اور جنت میں داخل ہوتے ہی بغیر بتائے اپنے مکان میں پہنچ جائے گا. یعنی جس طرح ایمان والوں نے دنیا میں اللہ کی توفیق, نور ہدایت اور وجدان صحیح سے ایمان, عمل صالح اور تعلق مع اللہ کا راستہ پا لیا تھا, جنت میں بھی اس نور ایمانی کے ذریعے بغیر کسی کے بتلائے اپنے گھر کا راستہ پا لیں گے اور اپنے مکانات اور بیویوں کو پہچان لیں گے. جنت کے آٹھ دروازے ہیں. جنت کے آٹھ بڑے دروازے اور پھاٹک ہیں جو مختلف اہم عبادتوں کے نام سے موسوم ہیں. جس شخص پر ان عبادتوں میں سے جس کا غلبہ ہوگا اس کو اسی عبادت کے ہم نام دروازے سے جنت میں بلایا جائے گا, اور جو شخص ان تمام عبادتوں پر اہتمام و پابندی کے ساتھ یکساں طور پر عمل پیرا ہوگا اسے عزت و اکرام کے ساتھ تمام دروازوں سے بلایا جائے گا, وہ جس دروازے سے چاہے گا جنت میں داخل ہوگا. حدیث پاک میں آیا ہے, عن سهل بن سعد رضي الله عنه عن النبي صلى الله عليه وسلم قال, في الجنة ثمانية أبواب فيها باب يسمى الريان لا يدخله إلا الصائمون. حضرت سهل بن سعد رضي الله عنه کی روایت ہے کہ نبی کریم صلى الله عليه وسلم نے ارشاد فرمایا کہ جنت میں داخل ہونے کے لیے آٹھ دروازے بڑے پھاٹک ہیں, ایک پھاٹک کا نام ریان ہے, اس سے صرف روزے دار حضرات جنت میں داخل ہوں گے. فائدہ, ریان کے معنی ہے سیراب. روایت میں آیا ہے کہ باب الریان جس سے بہت زیادہ روزے کا اہتمام کرنے والے جنت میں داخل ہوں گے. اس دروازے پر روزے داروں کو جنت میں پہنچنے سے پہلے شراب طہور پلائی جائے گی. گویا جو شخص دنیا میں خدا کی رضا کے لیے روزہ رکھ کر بھوک پیاس کی تکلیف برداشت کرتا رہا وہ اس عمل کے بدلے سیراب ہو کر جنت میں پہنچے گا. ایک حدیث میں آیا ہے, حضرت عمر رضی اللہ عنہ سے روایت ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ جس شخص نے سنن و آداب کی پوری پوری رعایت کر کے اچھی طرح وضو کیا, پھر وضو سے فارغ ہو کر آسمان کی طرف دیکھا اور یہ دعا پڑھی, اشہد ان لا الہ الا اللہ وحدہ لا شریک لہ واشہد ان محمد عبدہ ورسولہ, اللہم اجعلنی من التوابین واجعلنی من المتطہرین, میں گواہی دیتا ہوں کہ اللہ کے سوا کوئی عبادت کے لائق نہیں, وہ اکیلا ہے, اس کا کوئی شریک نہیں, اور گواہی دیتا ہوں کہ محمد صلی اللہ علیہ وسلم اللہ کے بندے اور اس کے رسول ہیں. اے اللہ مجھے توبہ کرنے والوں میں اور پاکیزگی حاصل کرنے والوں میں شامل فرما, تو اس کے لیے جنت کے آٹھوں دروازے کھول دیے جائیں گے کہ اس کا جس دروازے سے جی چاہے جنت میں چلا جائے. ایک اور حدیث میں آیا ہے، حضرت عتبہ بن عبداللہ سلمی سے روایت ہے کہ رسول صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ جس شخص کے 3 نابالغ بچے کا انتقال ہو گیا ہو، وہ بچے قیامت کے دن جنت کے 8 دروازوں میں سے جس دروازے سے چاہیں گے اپنے والدین سے ملاقات کریں گے، اور اپنے ساتھ جنت میں جس دروازے سے چاہیں گے لے کر جائیں گے۔ جنت کے 8 دروازوں کے نام، جنت کے 8 دروازوں کے نام حسب ذیل ہیں، یہ صرف باہری بڑے پھاٹک کے نام ہیں، کیونکہ اندر کے مکانات اور محلات میں بے شمار دروازے ہوں گے، ان کو شمار میں لانا مشکل ہی نہیں بلکہ ناممکن ہے، کیونکہ جنت کے مکانات اور محلات کی کوئی انتہا ہی نہیں۔ وہ 8 دروازے یہ ہیں: نمبر 1 باب الصلاة، نمبر 2 باب الجہاد، باب الصدقہ، باب الریان، باب الضحى، باب التوبہ، باب الكاظمین الغیظ والعافین عن الناس، باب الراضین یا باب الایمن۔ ایک حدیث پاک میں آیا ہے، حضرت ابو ہریرہ رضی اللہ عنہ سے روایت ہے کہ حضور اقدس صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ جس شخص نے اللہ کی دی ہوئی چیزوں میں سے جوڑا، جیسے 2 دینار، 2 درہم، 2 روپیے، 2 غلام، 2 باندی، 2 گھوڑے یا 2 کپڑے وغیرہ اللہ کی راہ میں خالص رضائے الہی کے لیے خرچ کیا، تو اس کو جنت کے تمام دروازوں سے بلایا جائے گا، اور جنت کے 8 دروازے ہیں، چنانچہ جو شخص نمازی ہوگا اس کو نماز والے دروازے سے بلایا جائے گا، فرشتے کہیں گے اللہ کے بندے اس دروازے سے جنت میں آ جا، یہ سب سے افضل دروازہ ہے، اور جو شخص مجاہد ہوگا اس پر رات دن جہاد ہی کی دھن سوار ہوگا، اس کو جہاد والے دروازے سے بلایا جائے گا، اور جو شخص صدقہ دینے والا، راہ خدا میں کثرت سے مال خرچ کرنے والا ہوگا، اس کو صدقے والے دروازے سے بلایا جائے گا۔ یہ سن کر حضرت ابو بکر صدیق رضی اللہ عنہ نے عرض کیا، اے اللہ کے رسول، جس شخص کو 1 دروازے سے بلایا جائے گا، اس کو ہر 1 دروازے سے اگرچہ بلائے جانے کی کوئی ضرورت نہیں، کیونکہ مقصود دخول جنت ہے، وہ 1 دروازے سے بھی حاصل ہو جائے گا، مگر میں اپنی معلومات کے لیے جاننا چاہتا ہوں، کیا ہم میں سے کوئی ایسا شخص، ایسا خوش نصیب بھی ہوگا جس کو تمام دروازوں سے بلایا جائے گا؟ آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، جی ہاں، اور مجھے امید ہے کہ تم بھی انہی خوش نصیبوں میں سے ہو۔ اس حدیث میں 4 دروازے کے نام،
سبحان اللہ،